नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल जेठ महिनाको 5 गते मंगलबार, ज्येष्ठ शुक्ल पक्ष तृतीया तिथि, तदनुसार मे 19 तारीक सन् 2026, नेपाल सम्बत 1146। छोटो सड़क सञ्जालबाट जोड़िए भारत नेपाल चीन शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। कार्यक्रमको शुरूआतमा यसै प्रसंगलाई लिँदैछौं। राष्ट्रिय गौरवको त्रिदेशीय लाइफलाइन विराटनगर रानी संखुवा सभा किमाथाङका सड़क सञ्जालबाट जोड़िएको छ। उत्तर दक्षिण कोशी सड़क आयोजना अन्तर्गत संखुवा सभाको खाँदबारीदेखि भोटखोला गाउँपालिकाको किमाथाङकासम्मको व्यापारिक मार्ग जोड़िएको हो। चीन नेपाल भारत जोड़ने यो सबैभन्दा छोटो दूरीको सड़क सञ्जाल जोड़िए पनि यो मार्ग व्यापारिक प्रयोगमा आउन अझै केही समय लाग्नेछ। आयोजना प्रमुख रामबहादुर गुरूङका अनुसार जटिल भीड़ रहेको च्याम्ताङदेखि घोङकम्पासम्मको 10.81 किलोमिटर सड़कको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको थियो। नेपाली सेनाले गत वैशाख 28 गते उक्त कार्य सकेर आयोजनालाई सड़क हस्तान्तरण गरेको छ। त्यसपछि घोगम्पादेखि किमाथाङकासम्मको 12 किलोमिटर सड़क आयोजनाले मरमत गरेको थियो अनि किमाथाङकामा सवारी पुगेका हुन्। रानी किमाथाङका सड़कको दूरी 345 किलोमिटर रहेको छ, तर यसको नयाँ दूरी कायम हुन बाँकी छ। आर्थिक वर्ष 2065-66 शुरू भएको यो सड़कको रानी खाँदबारी खण्डको 183 किलोमिटर यसअघि नै सम्पन्न भएर सड़क विभाग अन्तर्गत डिभिजन सड़क कार्यालय मार्फतमा गइसकेको आयोजना प्रमुख गुरूङले जानकारी दिनुभयो। छोटो सड़क सञ्जालबाट जोड़िए भारत नेपाल चीन गोर्खापत्रको मुख्य खबर हो। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारले खोले गुनासाका पोका शीर्षकमा नयाँ पत्रिकाले अग्र पृष्ठमा समाचार बनाएको छ। पीड़ा, आँसु, आक्रोश र अनिश्चित भविष्य बोकेर बनेपाको होल्डिङ सेन्टरमा बसेकाहरूले भेट्न पुगेको संसदीय समिति समक्ष बाल बालिकाको मानसिक स्वास्थ्यमा परेको असरदेखि रोजगारी र औषधि खान नपाएको पीड़ा पोखेका छन्। उपत्यका नदी किनारबाट हटाइएपछि बनेपा स्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारले हिजो पुगेको संसदीय टोली समक्ष पीड़ा, आँसु, आक्रोश र अनिश्चित भविष्य मिश्रित असुरक्षाका गुनासा पोखेका छन्। गुनासा पोखेकाहरूका अनुसार बच्चाहरू धेरै नै त्रसित छन्। उनीहरूले मानसिक स्वास्थ्यमा पनि सरकारले ध्यान दिन जरूरी रहेको माग गरेका छन्। संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल नेतृत्वको टोली होल्डिङ सेन्टर पुगेपछि त्यहाँको वातावरण एकाएक भावुक बन्यो। सरकारी टोली देख्न साथ धेरैले आफ्ना कथा सुनाए, कोही डाको छोडेर रोए, कसैले बालबालिकाको मानसिक अवस्था सुनाए, कसैले रोजगारी गुमेको पीड़ा पोखे। वृद्ध, वृद्धा, बिरामी र स्कूले बालबालिकाको भविष्यमाथि अन्यल छाएको भन्दै उनीहरूले राज्यसँग मानवीय व्यवहारको माग गरे। वर्षौंदेखि बस्दै आएको ठाउँबाट हटाएर सरकारले अव्यवस्थित रूपमा राखेको तथा औषधि समेत खान नपाएको दुखेसो पोखेका छन्। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारले खोले गुनासाका पोका नयाँ पत्रिकाको अग्र पृष्ठको समाचार हो। संसदमा मर्यादित विरोधको निर्देशन शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले संसदीय मर्यादामा रहेर सदनमा विरोध जनाउन आदेश गर्नुभएको छ। प्रचलित कानून, नियमावली र अभ्यासले समेत नदिएका विरोधका शैली सदनमा नदेखाउन पनि उहाँले निर्देशन दिनुभएको हो। श्रम संस्कृति पार्टीले हिजो प्रतिनिधि सभा बैठक कक्षमा प्लेकार्ड बोकेर प्रदर्शन गरेपछि सभामुख अर्यालले यस्तो निर्देशन दिनुभएको हो। सभामा निर्देशन दिनुहुँदै सभामुख रियालले भन्नुभयो, विरोध गर्ने विभिन्न शैली हुन्छन्, तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा बसेर विरोध गर्न आदेश गर्दछु। सदनमा पर्चा देखाएर विरोध गर्ने हाम्रा कानून नियमावली र अभ्यासले दिएको छैन। आगामी दिनमा विरोध गर्ने शैली मर्यादापूर्वक गर्नुहोला। संसदमा मर्यादित विरोधको निर्देशन गोर्खापत्रको अग्रपृष्ठको खबर हो। यो स्वादमा अब्बल प्रतिस्पर्धामा दुर्बल डीडीसी शीर्षकमा नागरिकले खबर बनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको एउटा तस्वीरले नेपाली डेरी उद्योग, स्वदेशी उत्पादन र सरकारी स्वामित्वका संस्थामाथिको बहस चर्काइदिएको छ। तस्वीरमा प्रधानमन्त्री दुग्ध विकास संस्थान डीडीसीको उत्पादन याक चीजसँग देखिनु भएको थियो। उक्त तस्वीर पोस्ट भएको केही घण्टामै सामाजिक सञ्जालमा डीडीसी फेरि चर्चाको केन्द्र बनेको छ। कतिले प्रधानमन्त्रीको उक्त पोस्टलाई स्वदेशी उत्पादनप्रतिको समर्थनको संकेत माने त कतिले प्रश्न उठाए डीडीसी अझै कति सक्षम छ। धेरैले आफ्नै बाल्यकाल सम्झिए। डीडीसीका उत्पादन स्कूल छुटेपछि खाइने आइसक्रीम, दूध, मोही, घिउ र रसभरी। उक्त पोस्टले एउटा गम्भीर प्रश्न फेरि सतहमा ल्याइदिएको छ। नेपाल सरकारले आफ्ना सरकारी उद्योगलाई वास्तवमै कति प्राथमिकता दिएको छ र ग्रामीण किसानसँग प्रत्यक्ष जोडिएको डीडीसी जस्तो संस्था आज कुन अवस्थामा छ। किसानको अर्थतन्त्रसँग डीडीसी उपशीर्षकमा नागरिक लेख्छ। 2021 सालमा कर्पोरेशन ऐन अन्तर्गत स्थापना भएको डीडीसी नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्था हो। यसको उद्देश्य केवल दूध बेच्नु मात्र होइन, ग्रामीण किसानलाई दूधको सुनिश्चित बजार दिने, शहरसम्म सुरक्षित दूध पुर्याउने र व्यवस्थित दुग्ध अर्थतन्त्र निर्माण गर्ने अवधारणाबाट यो संस्थाको जन्म भएको थियो। समयक्रमसँगै डीडीसी एउटा साधारण डेरी कम्पनी भन्दा धेरै ठूलो संरचनामा रूपान्तरण भयो। आज पनि यसको नेटवर्क नेपालका 45 जिल्लासम्म फैलिएको छ। डीडीसीका अनुसार अहिले वार्षिक 6 करोड़ लिटर भन्दा बढ़ी दूध संकलन हुन्छ। यो दूध 2 लाख भन्दा बढ़ी किसानबाट संकलन हुने गरेको छ, जो 1200 भन्दा बढ़ी दुग्ध सहकारी मार्फत डीडीसीसँग जोड़िएका छन्। किसानसम्म पुग्ने आर्थिक चक्रको एउटा मुख्य कड़ी बनेको छ। स्वादमा अब्बल प्रतिस्पर्धामा दुर्बल डीडीसी नागरिकको अग्रपृष्ठको खबर हो। यो बेरुजू नियन्त्रणमा चुनौती, कमजोर वित्तीय अनुशासनको परिणाम, गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। सार्वजनिक वित्त व्यवस्थापनको कमजोर संरचना, संस्थागत अनुशासन अभाव र जवाफदेहिताको संकट बीच नेपालमा बेरुजू निरन्तर उकालो लाग्दै गएको छ, जसले आर्थिक सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। बेरुजू वर्षेनी बढ़दै जानु अब साधारण लेखा त्रुटिको परिणाम मात्र नभई सार्वजनिक वित्त व्यवस्थापनमा देखिएको गहिरो संरचनात्मक समस्या, कमजोर संस्थागत अनुशासन र जवाफदेहिता अभावको स्पष्ट प्रतिबिम्ब बनेको अर्थविदहरू बताउँछन्। सार्वजनिक खर्च प्रणालीभित्रको संरचनात्मक कमजोरी र कमजोर नियन्त्रण संयन्त्रको परिणामका रूपमा देखिँदै आएको नेपालको बेरुजू 7.5 खर्ब रूपियाँ नाघेको छ। बेरुजू नियन्त्रणमा चुनौती, कमजोर वित्तीय अनुशासनको परिणाम, गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, यो खबर कान्तिपुरले अग्रपृष्ठमा छापेको छ। सम्पत्ति शुद्धिकरण विरूद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको एशिया पेसिफिक समूह एपीजीले नेपालले पर्याप्त प्रगति नदेखाए कालो सूचीमा पर्ने गम्भीर चेतावनी दिएको छ। ग्रे लिस्टबाट बाहिर निस्कन आवश्यक सुधारमा नेपालको प्रगति निराशाजनक रहेको भन्दै एजीपीले यस्तो चेतावनी दिएको हो। ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी कान्तिपुरले अग्रपृष्ठमा खबर छापेको छ। भ्याटमा बहुदर प्रणाली लागू भए ठूलो समस्या, कारोबारको मुख्य खबर हो यो। नयाँ आर्थिक वर्ष शुरू हुनु अघि प्रत्येक वर्ष मूल्य अभिवृद्धि कर भ्याटमा बहुदर प्रणाली कायम हुनुपर्ने आवाज उठ्ने गरेको छ। सरकारले करिब 3 दशक अघिदेखि लागू गरेको भ्याटमा एकल दर 13% लाग्ने व्यवस्था छ। भ्याट लागू गर्दा केही समय विवादमा उत्रेको निजी क्षेत्रले वर्षौंदेखि बहुदरको माग गर्दै आएको छ। प्रत्येक वर्ष बजेट आउनु अघि निजी क्षेत्रले अर्थमन्त्रीलाई दिने सुझावमा भ्याटमा बहुदर लागू गर्ने विषय समेटिने गरेको छ। यस वर्ष पनि यो विषयले निरन्तरता पाएको छ। अहिलेसम्म अर्थमन्त्री र अर्थ मन्त्रालयका अधिकारीहरूले भ्याटमा बहुदर लागू गर्न नहुने धारणा राख्दै आएका छन्। कर प्रशासनका विज्ञ तथा नेपालमा भ्याट लागू हुँदा प्रमुख भूमिका खेल्नुभएका रूप खड्काले पनि भ्याटमा बहुदर लागू गर्न नहुने बताउँदै आउनु भएको छ। भ्याटमा बहुदर प्रणाली लागू भए ठूलो समस्या, कारोबारको मुख्य खबर हो यो। कारोबारले नै खानीमा तौल पुल नराख्ने, उद्योगको अनुमति खारेज गर्नु महालेखाको भनाईलाई खबर बनाएको छ। महालेखा परीक्षकको कार्यालयले खानी क्षेत्रमा तौल पुल नराख्ने र जथाभावी उत्खनन गरेर राजस्व छल्ने खानी तथा उद्योग संचालकहरूलाई कार्यवाही गर्न सरकारलाई सुझाव दिएको छ। सरकारले बारम्बार सूचना प्रकाशित गर्दै तौल पुल लगायतका यथोचित यन्त्र खानी क्षेत्रमा राख्न आग्रह गरे पनि बारम्बार अटेरी गर्दै आएका उद्योगहरूको उत्खनन अनुमति पत्र सम्बन्धमा कानून बमोजिम कार्यवाही गर्नुपर्ने महालेखाको सुझाव छ। खानीमा तौल पुल नराख्ने, उद्योगको अनुमति खारेज गर्नु महालेखाको भनाईलाई कारोबारले खबर बनाएको छ। लगातार 3 वर्ष शून्य बेरुजु कायम गर्ने एकमात्र पालिका बन्यो महाभारत शीर्षकमा अन्नपूर्णको अर्थ पृष्ठमा समाचार प्रकाशित छ। काभ्रेको महाभारत गाउँपालिका लगातार 3 आर्थिक वर्षसम्म शून्य बेरुजु कायम गर्दै देशकै नमूना स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखा परीक्षकको कार्यालयले जेठ 1 गते सम्माननीय राष्ट्रपति समक्ष पेश गरेको तथा सोमबार सार्वजनिक गरेको 63औं वार्षिक प्रतिवेदन अनुसार देशभरका 753 स्थानीय तहमध्ये महाभारत गाउँपालिका शून्य बेरुजु कायम गर्ने उत्कृष्ट 3 स्थानीय सरकार मध्ये परेको हो। लगातार 3 वर्ष शून्य बेरुजु कायम गर्ने एकमात्र पालिका बन्यो महाभारत अन्नपूर्णको अर्थ पृष्ठमा खबर छ। विकास निर्माणका मात्रै मुद्दा हेर्न पूर्वाधार न्यायाधिकरण कान्तिपुरको अर्थ पृष्ठको खबर हो यो। बाँकेको 16,000 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य सहित 2016 सालमा डुण्डुवा सिंचाई प्रणाली भारत सरकारको सहयोगमा शुरू गर्ने सहमति भएको थियो। 19 फागुन 2020 बाँध उद्घाटन गरियो तर आयोजना सकिएपछि उक्त सिंचाई प्रणालीको मुख्य स्रोत डुण्डुवा खोलामा हिउँदमा पर्याप्त पानी नहुने तथ्य खुल्यो। 2061 राप्ती नदीमा बाँध निर्माण गरी मूल नहरबाट डुण्डुवा नहरमा पानी खसालेर करिब 16,000 हेक्टर जमीनमा सिंचाई गर्ने योजना शुरू गरियो। साउदी विकास कोषको 55 र नेपाल सरकारको 45% लगानी रहने गरी 1,91,69,83,000 रूपियाँ लागत अनुमान स्वीकृत गरिएको थियो। 6 असार 2073 यसको ठेक्का लगाइयो। 98,81,00,000 रूपियाँ कोस्टल पप्पू जेभीले 28 महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो तर मंगसिर 2075 आइपुग्दा करिब 18 महिनाको अवधिमा जम्मा 2% मात्रै काम भएको पाइयो। थप काम नहुने देखिएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढ़ाइयो तर पप्पूले एकपछि अर्को गरी अदालतमा मुद्दा दायर गर्दै अन्तर्राष्ट्रिय आदेश ल्याउन थाल्यो। यो विवाद मध्यस्थता परिषदमा पनि पुग्यो। मध्यस्थताको निर्णय विरूद्ध उच्च अदालत पाटन हुँदै सर्वोच्च अदालतसम्म निर्माण व्यवसायी पुगे। यी सबै विवाद टुंगिएपछि 3 वैशाख 2080 नहर निर्माणका लागि पुनः ठेक्का प्रक्रिया शुरू भयो। यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास उपशीर्षकमा कान्तिपुर लेख्छ। पूर्वाधार निर्माण, ठूला आयोजना, ठेक्का तथा सार्वजनिक परियोजना सम्बन्धी विवाद हेर्न विशेष अदालत वा न्यायाधिकरण गठन गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ। बेलायतमा टेक्नोलोजी एण्ड कन्स्ट्रक्सन कोर्ट सञ्चालनमा छ। चीनमा निर्माण तथा व्यावसायिक विवादका लागि विशेष अदालत वा बेन्चको व्यवस्था छ। अस्ट्रेलियामा भने प्लानिङ एण्ड इन्भाइरोमेन्ट कोर्ट सञ्चालनमा रहेको छ। विकास निर्माणका मात्रै मुद्दा हेर्न पूर्वाधार न्यायाधिकरण कान्तिपुरको अर्थ पृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस् फोन गर्नुहोस् डेटा चलाउनुहोस् सजिलो छ एकै साथ फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। शुरू भयो बचत फिर्ता। समस्याग्रस्त सहकारीका 378 साना बचतकर्ताले पाए रकम। यो समाचार गोर्खापत्रले अर्थ पृष्ठमा छापेको छ। समस्याग्रस्त सहकारी संस्थामा अलपत्र परेको बचत फिर्ता प्रक्रिया शुरू भएको छ। सहकारी व्यवस्थापन समितिका अनुसार हिजो साना बचतकर्तालाई प्राथमिकतामा राख्दै पहिलो चरणको रकम फिर्ता शुरू गरिएको हो। शुरू भयो बचत फिर्ता। समस्याग्रस्त सहकारीका 378 साना बचतकर्ताले पाए रकम। गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो। गोर्खापत्रकै अर्थ पृष्ठमा अलमलमा दैलेखको पेट्रोलियम शीर्षकमा अर्को खबर छ। दैलेखको भैरवी गाउँपालिका एक स्थित जलजले क्षेत्रमा पहिचान गरिएको प्राकृतिक ग्यास परियोजना दोस्रो चरणको अन्वेषण कार्य अघि बढ़न नसक्दा अन्यलमा परेको छ। प्रारम्भिक अध्ययनले उल्लेख्य परिमाणमा प्राकृतिक ग्यासको सम्भावना औल्याएपछि एक समय राष्ट्रिय प्राथमिकतामा परेको उक्त परियोजना पछिल्लो समय प्रगति हुन नसक्दा अलमलमा परेको हो। अलमलमा दैलेखको पेट्रोलियम गोर्खापत्रको अर्थ पृष्ठको खबर हो यो। लेकसाइड राति 2 बजेपछि बन्द गरौं। पोखराका पर्यटन व्यवसायी भन्छन् लेकसाइडमा अवैध गतिविधि फस्टायो। नागरिकले अर्थ पृष्ठमा खबर छापेको छ। उच्च अदालत पोखराले 2080 कार्तिक 22 गते पर्यटकीय क्षेत्र लेकसाइड 24 घण्टा खोल्न दिनु भनेर अन्तरिम आदेश गर्यो। लेकसाइडमा कानून बमोजिम व्यापार व्यवसाय गर्न रोक्ने रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा त्यति बेला अदालतले आदेश दिएको थियो। गृह प्रशासन सुधार कार्य योजना 2074 बुदा नम्बर 25 काठमाण्डुका पर्यटकीय क्षेत्र ठमेल दरबार मार्ग सहित पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन बढ़ी हुने क्षेत्रमा 24 घण्टा बजार खुल्ला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने बताइएको थियो। गृह प्रशासन सुधार कार्य योजना कार्यान्वयन नभएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाएर रिट परेपछि अदालतले उक्त आदेश दिएको थियो। आदेशपछि पर्यटन व्यवसायीले लेकसाइड 24 घण्टा खुला हुने भन्दै प्रचार प्रसार पनि गरेका थिए। कतिपय व्यवसायीलाई उक्त आदेशले राति अबेरसम्म व्यवसाय सञ्चालन गर्न बाटो खुलेसँगै व्यवसाय सञ्चालन गर्न पनि थालिएको थियो। अदालतको आदेश मात्र नभई गण्डकी प्रदेशका मुख्यमन्त्री ले पनि पर्यटकीय क्षेत्र लेकसाइड 24 घण्टा खोल्न व्यवसायीलाई बारम्बार अनुरोध गर्नुभएको थियो। लेकसाइड राति 2 बजेपछि बन्द गरौं। पोखराका पर्यटन व्यवसायी भन्छन् लेकसाइडमा अवैध गतिविधि फस्टायो। नागरिकको अर्थ पृष्ठको समाचार हो यो। पदमार्ग हराउँदा पर्यटकलाई शास्ति। अन्नपूर्ण चक्रीय पदमार्ग पछिल्ला वर्षमा सड़क विस्तार सँगै संकटमा पर्न थालेको छ। जताततै सड़क निर्माणले परम्परागत पदमार्ग मासिँदै जाँदा पर्यटकले अपेक्षित पदयात्राको अनुभव लिन नपाएको गुनासो बढ़ेको छ। पदमार्ग हराउँदा पर्यटकलाई शास्ति गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। युएईको आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। संयुक्त अरब इमिरेट्स युएईको एकमात्र आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण भएपछि पश्चिम एशियामा तनाव थप चर्किएको छ। यूएईका अधिकारीहरूले यसलाई आतंकवादी हमला भन्दै कड़ा निन्दा गरेका छन्। यूएईको आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। र आईसीसी क्रिकेट विश्वकप लीग टू नेपालको प्रभावशाली जीत यो समाचार राजधानीले छापेको छ। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत हिजो सम्पन्न महत्वपूर्ण एक दिवसीय खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले उत्कृष्ट सामूहिक प्रदर्शन गर्दै स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टोलीमाथि 6 विकेटको प्रभावशाली जीत दर्ता गरेको छ। आईसीसी क्रिकेट विश्वकप लीग टू नेपालको प्रभावशाली जीत राजधानीले प्रकाशन गरेको खबर हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।